आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तिम्रो दुखहरूलाई
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी गन्ती छ र सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। गन्ती छ अध्यायको मुख्य विषय हो नाजरीहरूको शपथ। यो स्वैच्छिक शपथ थियो। इसरायलको कुनै स्त्री वा पुरूष नाजरी बन्न चाहन्थे, तिनी निश्चय नै नाजरी बन्न सक्थे। तिनले पूरा जीवन कालभरि वा केही विशेष समय अवधिसम्मको लागि शपथ लिन सक्थे। परमेश्वरले यस गर्न वा यो गर्न आज्ञा दिनुभएको थिएन। यो पूर्ण रूपमा स्वैच्छिक कुरा थियो, आफ्नै इच्छाको कुरा थियो। तर यदि उहाँका कुनै जनहरू उहाँसँग अझ निकटतामा नजिकमा हिँड्न चाहन्थे भने यो तिनीहरूले गर्न सक्थे। त मित्र, छ अध्यायमा सबभन्दा पहिले हामी देख्नेछौ नाजरीको शपथ। छ अध्याय एकदेखि तीन पदमा भनिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, इसरायलीहरूलाई भन, कुनै पुरूष वा स्त्रीले विशेष भाकल अर्थात परमप्रभुको निम्ति अलग हुनलाई नाजरीको भाकल गर्ने इच्छा गर्छ भने त्यो दागमध्य र अरू मध्यबाट अलग बसोस्। त्यसले दागमध्य वा अरू मध्यको सिरका नपियोस् अनि दागको रस वा ताजा वा सुकाएको दागहरू नखाओस्। मित्र, जब कुनै व्यक्तिले नाजरीको यो स्वैच्छिक भाकल वा शपथ लिँदथे, त्यहाँ तीन कुराहरू छन् जुन तिनलाई गर्नदेखि मना गरिएको छ, निषेध गरिएको छ, अर्थात तिनले गर्नु हुँदैन। पहिलो, तिनले दाग मध्य र कड़ा मध्य पिउनु हुँदैनथ्यो। दागबाट बनिने कुनै कुराबाट तिनी अलग रहनु पर्दथ्यो। तिनीहरूले आफ्नो आनन्द, आफ्नो खुशी परमप्रभुमा नै पाउनु पर्दथ्यो। त्यहाँ थुप्रै क्रिस्चियनहरू छन् जसले आफ्नो आनन्द, आफ्नो हर्ष, आफ्नो खुशी परमेश्वरका कुराहरूमा पाउँदैनन्, अर्थात परमेश्वरको वचनमा, उहाँसँगको संगतिमा। बरु तिनीहरू आफ्नो आनन्द र हर्ष, खुशी संसारका कुराहरूमा पाउन खोज्दछन्। तर मित्र, साँचो आनन्द र हर्ष, खुशी ख्रिस्टमा, ख्रिस्टसँगको संगतिमा र परमेश्वरको वचनमा बाहेक कहीँ पाइँदैन। दोस्रो कुरा, नाजरीले आफ्नो कपाल खौरिनु हुँदैनथ्यो, आफ्नो केस खौरिनु हुँदैनथ्यो। अनि पद पाँचमा भनिएको छ, त्यो अलग हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई अलग राख्छ, त्यो समय पूरा नहुन्जेल त्यो शुद्ध बसोस्, त्यसले आफ्नो कपाल लामो हुन दियोस्। मित्र पावलले पहिलो कोरन्थी 11:14 पदमा भन्नुहुन्छ, पुरूषले लामो कपाल पाल्यो भने त्यो त्यसको निम्ति शर्मको कुरा हो भनी के प्रकृति आफैले पनि तिनीहरूलाई सिकाउँदैन र? मलाई लाग्छ यो पदको उल्लेखित कुरालाई आज हाम्रा गाउँ शहरका सड़कहरू हुँदो, सार्वजनिक स्थान हुँदो साइनबोर्डमा टाँसिदिए। म अझै सोच्दछु कि पुरूषले लामो कपाल पाल्ने शर्मको कुरा हो। म प्रेरित पावलसँग उसको कुरामा बिल्कुल सहमतिमा छु कि यो पुरूषले लामो कपाल राख्ने शरमको कुरा हो। त्यसकारण नाजरीले ख्रिष्टको निम्ति शरम बोक्न इच्छुक हुनै पर्दछ। उसको लामो केशले यो संकेत गर्दथ्यो कि तिनी ख्रिष्टसँगको त्यो स्थान वा स्थितिको बाँड्न इच्छुक थिए, जसले भनेथ्यो भजन संग्रह 22:6 पदमा, तर म त कीरा मात्रै हुँ, मानिस होइन, मानिसहरूमा गिल्ला र जनतामा तुच्छ। यसपछि हामी देख्छौ तेस्रो कुरा, नाजरीले मरेको लासलाई छुनु हुँदैनथ्यो। 6-7 पदमा भनिएको छ, जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राख्छ त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्। त्यसका बाबु वा आमा कि दाजुभाइ वा दिदी बहिनी मरे भने पनि तिनीहरूका निम्ति त्यसले आफूलाई अशुद्ध नतुल्याओस्, किनभने आफ्ना परमेश्वरको निम्ति अलग भएको चिन्ह त्यसको शिरमा छ। श्रोता, हामीले अध्याय 5 पढ्छौ कि कोरीलाई साथै मरेको लासलाई छोएर अशुद्ध हुनेहरूलाई पनि शिविर वा छाउनीदेखि बाहिर निकालिदिनु पर्दथ्यो। तपाईँलाई थाहा छ संसार मरेकाहरूको स्थान हो, मृतकहरूको स्थान हो। मलाई लाग्छ कसैले पनि भन्न सक्छ कि मृत्यु आज यस संसारमा हुने गम्भीर निशाना हो। मृत्यु यस पापले श्रापित पृथ्वीको सील वा छाप हो। यो इन्साफ वा दण्ड हो जुन परमेश्वरले घोषणा गर्नुभयो। पापको कारण नै मृत्यु संसारमा आयो। मृत्युसँग व्यवहार गर्नलाई नै पापसँग व्यवहार गरिनु पर्दछ, पापसँग व्यवहार गर्नुपर्दछ, किनभने पापको ज्याला मृत्यु हो। नाजरीले मरेको लासलाई छुनु हुँदैनथ्यो। तिनी संसारबाट पृथक वा अलग रहनु पर्दथ्यो। प्रभु नै तिनको जीवनमा पहिलो वा प्राथमिक स्थानमा हुनु पर्दथ्यो। प्रभु येशु ख्रिष्टले भन्नुभएको कुरालाई याद राखौं। 10:37 पदमा उहाँ भन्नुहुन्छ, बाबु अथवा आमालाई मभन्दा बढ्ता माया गर्ने मेरो योग्यको हुँदैन, र छोरा वा छोरीलाई बढ्ता माया गर्ने मेरो योग्यको हुँदैन। मतलब उहाँलाई आफ्ना प्रियहरूलाई भन्दा विशेष प्राथमिकता दिनुपर्दछ। उहाँको तात्पर्य यही नै हो। यो कुराको याद गरौं कि यो शपथ वा भाकल स्वैच्छिक हो। उहाँले नाजरीको भाकल वा शपथको आज्ञा गर्नुभएको थिएन, तर यदि कोही यो भाकल लिन चाहन्थ्यो र उहाँप्रति आफ्नो जीवनको समर्पण गर्न चाहन्थ्यो भने तिनी सो गर्न सक्थे। के तपाईँ प्रभुमा आफ्नो आनन्द पाउनुहुन्छ? के तपाईँ उहाँको निम्ति शर्मको बोक्न तयारी हुनुहुन्छ? के तपाईँ उहाँको निम्ति नम्र दीन स्थान लिन तयारी हुनुहुन्छ? हेर्नुहोस् त, यद्यपि आज विश्वासीहरूले नाजरीको शपथ वा भाकल नलिए तापनि परमेश्वरसँग अझ घनिष्ठतामा हिँड्ने कुराको अर्पण वा प्रस्ताव छ। यो स्वैच्छिक हो, तपाईँले यसको चाहना गर्नै पर्छ। यो एक समर्पण हो। कहिले कहीँ जब तपाईँ परमेश्वरको निम्ति उभिनुहुन्छ, खड़ा हुनुहुन्छ, तपाईँ यो कुराको पत्ता लगाउनुहुनेछ कि तपाईँ एक्लै उभिनु भएको छ। उहाँ तपाईँको जीवनमा पहिलो वा प्राथमिक हुनै पर्छ। यदि तपाईँले आफैलाई उहाँका दिनुभएको छ भने ख्रिस्टसँग सर्वोच्च प्राथमिक हुनै पर्छ। तपाईँले आफ्नो सन्तुष्ट र आफ्नो आनन्द र आफ्नो खुशी उहाँमा पाउनुपर्छ। 8 पदमा भनिएको छ, त्यसका अलग बस्ने सम्पूर्ण दिनसम्म त्यो परमप्रभुको निम्ति पवित्र छ। म एउटा यस्तो विचार बोक्ने व्यक्ति मध्ये एक हुँ कि आज त्यहाँ धेरै मानिसहरू छन् जसले महान आशिषहरूको चुकाइरहेका छन्, गुमाइरहेका छन्। सम्भवत यस समयमा पनि तपाईँ कुनै प्रकारको परीक्षा वा दुःख कष्टको समयमा भएर गइरहनु भएको होला। तपाईँ किन आफूलाई परमेश्वरको लागि पृथक वा अलग्याउनुहुन्न? यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ आफूलाई खास विशेष तरिकामा परमेश्वरलाई दिनुहोस्। यसले कहिलेकहीँ परीक्षालाई, दुःख कष्टलाई पूर्ण रूपमा हटाउँदैन, तर यसले यी कुराहरूको आसन तरिकामा, सरल तरिकामा सहन योग्य बनाउनेछ। प्रभु येशूले भन्नुभयो मती 11:28-29 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, मका आओ, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक, अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। मित्र, उहाँसँगै जुवामा नारिनु कति सुन्दर र आनन्दको कुरा हो। 9-10 पदमा भनिएको छ, अचानक कुनै मानिस त्यसको नजिक मरेर आफूले अर्पण गरेको कपाल अशुद्ध पार्यो भने शुद्धि हुने 7 दिनमा त्यसले आफ्नो कपाल खौरोस्, अनि 8 दिनमा त्यसले 2 ढुकुर वा परेवाका 2 बचरा भेट हुने पालको ढोकामा पुजारी कहाँ ल्याओस्। मित्र, उहाँप्रति बनाइएको भाकल वा शपथको पालना गर्ने कुराको बारेमा परमेश्वर अति नै अर्जेन्ट हुनुहुन्छ। यदि नाजरीहरू अशुद्ध भए भने तिनी बलिदान ल्याउनु पर्दथ्यो। परमेश्वरलाई भाकल वा शपथको आवश्यक छैन, तर जब भाकल वा शपथ खाइदछ बनाइदछ, उहाँले यसको पालना गरेको पनि चाहनुहुन्छ। अनि यदि यस शपथको तोडियो भने, उल्लंघन गरियो भने, यो गम्भीर मामला हो। मलाई थाहा छ त्यहाँ थुप्रै क्रिस्चियनहरू छन् जो परमेश्वरलाई असल कुराहरूको प्रतिज्ञा गर्दछन्, भाकल गर्दछन्, जुन तिनीहरूले कहिल्यै पनि त्यस अनुसार त्यो प्रतिज्ञाको गरेर पूरा गर्दैनन्, त्यसको पालना गरेका छैनन्, र त्यसले आज तिनीहरूको दयनीय निराशाको आत्मिक दुर्दशाको वर्णन गर्दछ। अनि आज त्यहाँ थुप्रै मानिसहरू छन् जसले परमेश्वरसँग केही प्रतिज्ञा वा करार बनाउँदैनन्, किनभने तिनीहरू यसको पालन गर्न सक्दिन वा त्यसको पूरा गर्न सक्दिन भनी डराउँछन्। त्यसकारण तिनीहरू आफैलाई केही कुराहरूको बारेमा परमेश्वरलाई अर्पण गर्न चाहँदैनन्। म तपाईलाई भनौं, म विश्वास गर्दछु कि यो नै एक कारण हो आज परमेश्वरबाट मानिसहरूले आशिषहरूको गुमाउँदछन्। मित्र, हामी यो अनुच्छेदबाट र निम्न पदहरूबाट के सिक्छौं भने, परमेश्वर तपाई र मैले भाकल वा शपथ लिएको वा लिनलाई आज्ञा गर्नुहुन्न, तर यदि हामीले स्वैच्छिक रूपमा केही गर्न भाकल वा शपथ लिन्छौं भने, तब हामीले त्यसको पूरा पनि गर्नुपर्दछ, अनि परमेश्वरले हामीलाई आशिष दिनुहुनेछ। परमेश्वर यी मामलाहरूमा अति नै गम्भीर र व्यवहारिक हुनुहुन्छ, र हामी पनि गम्भीर र व्यवहारिक हुनुपर्छ आफ्नो भाकलहरूमा, आफ्ना शपथहरूमा। परमेश्वरले सधैँ हामीलाई आशिष दिनुहुनेछ यदि हामी उहाँप्रति विश्वासयोग्य र उहाँसँग बनाइएका, उहाँसँग गरिएका प्रतिज्ञामा विश्वासयोग्य हुन्छौं भने। यही नै यहाँ हाम्रो निम्ति महान आत्मिक पाठ छ। यो नै एक कुरा हो जुन तपाईले आज अति नै गम्भीर पूर्वक सोच्नु पर्दछ। यसपछि हामी निम्न पदहरूमा देख्छौ, त्रिएकबाट आशीर्वाद, अर्थात त्रिएकको आशीर्वाद। 22-27 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई भन, इसरायलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्नु, परमप्रभुले तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई रक्षा गरून्, परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्, परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्, यसरी नै तिमीहरूले इसरायलहरूमाथि मेरो काम कायम राख्नेछन् र म तिनीहरूलाई आशिष दिनेछु। मित्र, यहाँ हामी पुरानो नियममा त्रिएक परमेश्वरको बारेमा पाउँदछौ। परमेश्वर पिता सम्पूर्ण आशिषका स्रोत हुनुहुन्छ, र प्रभु नै एक हुनुहुन्छ जसले आफ्नो मुख हामीमाथि चम्काउनुहुन्छ। पवित्र आत्माले आफ्नो चेहरा हामीमाथि प्रकाश गर्नुहुन्छ र शान्ति दिनुहुन्छ। यो मात्र एक तरिका हो हामी परमेश्वर कहाँ आउन सक्छौ र परमेश्वरको शान्तिको अनुभव गर्न सक्छौ। उहाँ नै एक हुनुहुन्छ जसले यी कुराहरू हाम्रा हृदयहरूमा वास्तविक बनाइदिनुहुन्छ। त्रिएक परमेश्वरले तिनीहरूलाई यो आशिष दिनुहुन्छ। जनगणना लिएको छ र तिनीहरू सबै आफ्नो वंशावली जान्दछन्, पहिचान गराउने ध्वाजा खड़ा गरिएका छन्। त्यसैले तिनीहरू जान्दछन् कि तिनीहरू कहाँका हुन्, कुन छाउनी वा कुन क्याम्पका हुन्। हजुर, तिनीहरूले आफ्नो परिचयको संकेत गर्ने ध्वाजाको पछ्याउनु पर्ने थियो, र तिनी आफ्नो निम्ति निर्दिष्ट गरिएको क्याम्प वा छाउनीको स्थानमा आफ्ना कुलसँग र आफ्नै परिवारहरूसँग आफ्नो पाल टाँग्नु पर्दथ्यो, आफ्नो शिविर टाँग्नु पर्दथ्यो, क्याम्प वा छाउनीको शुद्ध गरिनु पर्दथ्यो, र शुद्धिकरण पनि गरिएको छ। अहिले परमेश्वर तिनीहरूलाई आशिष दिनुहुन्छ। मित्र, यही नै तरिकामा मात्र परमेश्वरले आशिष दिन सक्नुहुन्छ। आज धेरै क्रिस्चियनहरू, चर्चहरू परमेश्वरको आशिषहरूको अनुभव गरिरहेका छैनन्। समस्या यो हो, तिनीहरू अगाडि बढ्नलाई उचित रूपमा तयारी भएका छैनन्। तिनीहरू सुव्यवस्थित क्रमबद्धमा पहिले हरेक कुराहरूलाई नमिलाइकन आरम्भ गर्न प्रयत्न गरिरहेका छन्। तिनीहरू ती सिपाहीहरू जस्तै हुन्, एक बिहान आफ्नो पेटी बाँध्नलाई भुले। मलाई विश्वास गर्नुहोस्, तपाईँको पेटी बेगर गोला गाँठा र बन्दुक बोकेर अगाडि बढ्न अति नै कठिन पर्दछ। अनि त्यहाँ धेरै चर्चहरू र मण्डलीहरू र ख्रिस्टियनहरू छन्। यी कुराहरूलाई उचित रूपमा क्रमबद्ध रूपमा नमिलाइकन अगाडि नै हरेक कुरा आरम्भ गर्न प्रयत्न र कोशिश गर्दछन्। पाउले कोरन्थीका मण्डलीलाई भने, पहिलो कोरन्थी 14 अध्यायको 4 पदमा, तर सबै काम शिष्टता रूपले र नियमपूर्वक गर्नु, तपाईँको वंशवाली जान्नुपर्छ, त्यो चाहिँ तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भन्ने कुरा जान्नु हो। अनि तपाईँको पहिचान गर्ने ध्वजा चिन्नु पर्दछ, जान्नुपर्छ, र आफ्नो वरदानको जान्नुपर्छ, र यसलाई उहाँको निम्ति, उहाँको सेवाको निम्ति प्रयोग गर्नुपर्छ, र तपाईँको जीवन शुद्ध पवित्र राख्नुपर्छ। त्यसपछि यहाँ कति महान आशिष छ, परमेश्वर पिताले हामीलाई रक्षा गर्नुहुन्छ, पुत्र येशूले आफ्नो मुख हामीमाथि चम्काइदिनुहुन्छ, र उहाँ संसारको ज्योति हुनुहुन्छ, अनि पवित्र आत्माले शान्ति दिनुहुन्छ। ओ, यो कति महिमित अध्याय हो। यसपछि हामी झट्टै 7 अध्यायतिर पनि लागिहालौ। यो अर्को अति नै महत्वपूर्ण उल्लेखनीय अध्याय हो। यो अध्याय बाइबलमा अर्को सबभन्दा लामो अध्याय हो। बाइबलमा सबभन्दा लामो अध्याय भजन संग्रह 119 हो, जुनमा 176 पदहरू छन्, र यो गन्ती 7 अध्यायमा चाहिँ 89 पदहरू छन्। अनि ती सबै कुल नायकहरूलाई उपहारको सम्बन्धमा छ। तिनीहरूले ल्याएको हरेक चीजहरूको तिनीहरू गन्ध छन्। यो वास्तवमा पटै लाग्ने अध्याय हो, किनभने यो पटक पटक दोहोर्याइएको छ। हरेक कुल नायकहरूले के दिए, ती सबैको उल्लेख गरिएका छन्, र यससँग तपाईँ र मेरो निम्ति महत्वपूर्ण सन्देश छ। कुल नायकहरूको उपहारहरू 7 अध्याय 1-2 अनि 11-17 पद म पढिदिन्छु। मूसाले पवित्र वासस्थान खड़ा गरिसकेपछि त्यसलाई र त्यसका सबै सरसामानहरू साथै वेदी र त्यसका सबै भाँडाकुँडाहरू अभिषेक गरी अर्पण गरे। तब इसरायलका गणना भएका नेताहरू अर्थात कुल नायकहरू परिवारका मुखियाहरूले आफ्नो बलि चढाए। अनि 11-17 पदमा भनिएको छ, किनकि परमप्रभुले मूसाले भन्नुभएको थियो, वेदीका अर्पण कार्यको निम्ति हरेक दिन कुल नायकमा एकजनाले आफ्नो भेटी चढ़ाओस्। पहिलो दिन भेटी चढ़ाउनेमा यहुदाको कुलका अम्निनादाबका छोरा नसोन थिए, उनको भेटी यही थियो, पवित्र स्थानको सेकेल बमोजिम 130 सेकेल चाँदीको एउटा थाल, 70 सेकेल चाँदीको एउटा छर्कने बाटा। यी सबै अन्न बलिको निम्ति तेलले मुछेको मसिनो पिठोले भरिएका थिए। धूपले भरिएको 10 सेकेल सुनको एउटा धूपौरो, होम बलिको निम्ति एउटा बाछो, एउटा भेडा र एउटा 1 वर्ष थुमा, पाप बलिको निम्ति एउटा बोका र मेल बलिको निम्ति चाहिँ 2 साँडे, 5 भेडा, 5 बोका र 5 1 वर्ष थुमा। अम्निनादाबका छोरा नसोनको भेटी यही थियो। मित्र, के तपाईँ यस व्यक्ति नसोनलाई जान्नुहुन्छ? म जान्दिन। म यही कुरा यस व्यक्तिको बारेमा जान्दछु कि तिनले उपहारहरू चढ़ाए, तर परमेश्वर तिनलाई जान्नुभयो र तिनले दिएको उपहार परमेश्वरले ध्यान दिनुभयो। यसपछि अर्को व्यक्ति आए, 18 पदमा भनिएको छ, दोस्रो दिन इसाखारका कुल नायक सुवारका छोरा नतनेलले आफ्नो भेटी ल्याए। तपाईँलाई थाहा छ तिनले के गरे? उही ठिक त्यही भेटी ल्याए। हजुर, यहाँ नामद्वारा उल्लेख भएका कुल नायकले परमप्रभुको निम्ति भेटी चढ़ाए, उपहार चढ़ाए। यो लामो सबै अध्यायभरि यिनै मानिसहरूको बारेमा र तिनीहरूले परमप्रभुलाई के दिए त्यसको बारेमा रेकर्ड गरिएको छ। अरू त के, तिनीहरूले दिएका अलिकता धूपको पनि परमेश्वरले रेकर्ड गर्नुभएको छ। अहिले हाम्रो प्रभुले भन्नुभयो मत्ती 6:3 पदमा, तर जब तिमी दान पुण्य गर्दछौ तिम्रो दाहिने हातले गरेको बायाँ हातले थाहा नपाओस्। तर अभाग्यवश धेरै ख्रिस्टियनहरूको निम्ति यो शरमको कुरा हो कि तिनीहरूको न दायाँ हातले न बायाँ हातले नै प्रभुलाई दिन्छ। अनि कतिजनाले र कतिजनाको निम्ति त तिनीहरूले परमप्रभुको निम्ति दिएका कुराहरूमा शरम मान्नु पर्दछ। हजुर, त्यो कुराको याद राखौं कि प्रभुले हरेक साना कुराको पनि याद राख्नुहुन्छ। लुकाको सुसमाचारले उल्लेख गर्छ कि कसरी मानिसहरूले दिन्छन् भनी मन्दिरमा बसी प्रभु येशू हेरिरहनु भएको थियो। धनीहरूले धेरै भेटीहरू दिए र उहाँले त्यो कुराको ध्यान दिनुभयो। त्यसपछि उहाँले एक विधवाले आधा माइट भेटी दिएको कुरा पनि हेर्नुभयो। त्यस मन्दिरको धनहरूको दाँजोमा त्यस विधवाले चढ़ाएको भेटी केही थिएन, तर येशूले त्यस तरिकामा सोच्नु भयो। तिनले आफूसँग भएका सबै कुरा दिए र येशूको निम्ति विधवाको भेटी सबभन्दा ठूलो भेटी थियो। यो स्वर्गीयमा रेकर्ड गरिएको छ। तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ। येशू जान्नुहुन्छ कि तपाईँ उहाँलाई कति दिनुहुन्छ र उहाँ जान्नुहुन्छ कि तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ। मित्र, यो अति नै महत्वपूर्ण उल्लेखनीय अध्याय हो। यो 900 पदहरू भएको अध्याय हो र यो मेरो निम्ति एक पटै लाग्दो पद हो, तर म सोच्दछु कि परमेश्वर अझै यस माथि हेर्नुहुन्छ। म सोच्दछु उहाँले पुस्तकहरू खोलेर भन्नुहुन्छ, यहाँ हेर त, यस कुलनायकले कति दियो, के दिए। तिनी हरेक भेटी वा उपहारको ध्यान दिनुहुन्छ र नोट गर्नुहुन्छ। मित्र, तपाईँले उहाँको निम्ति केही कुरा गर्नुभएको छैन जुन रेकर्ड गरिएको छैन। तपाईँ त्यस अनुसार पुरस्कृत हुनुहुनेछ। तपाईँले गर्नुभएको, तपाईँले दिनुभएको उहाँले हेर्नु भएको छ, उहाँको रेकर्डमा छ। त्यही अनुसार उहाँले तपाईँलाई इनाम दिनुहुन्छ, तपाईँलाई पुरस्कृत गर्नुहुन्छ। परमेश्वरको वचनले भन्दछ, देऊ र दिइनेछ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4 70 35 679, 98 4 70 35 679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।